यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। आगामी आर्थिक वर्षको बजेटले उत्पादन र रोजगारीका अवसर सृजना गर्ने अर्थमन्त्री वर्षमान पुनको भनाई। विश्व वातावरण दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। जलवायु परिवर्तनको असर घटाएर भावी पुस्ताको भविष्य सुनिश्चित गर्न विश्व समुदायलाई राष्ट्रपति रामचन्द्र पौडेलको अपील। सरकारद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी पञ्चवर्षीय रणनीति तय। र भारतमा नयाँ सरकार गठनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राष्ट्रपति समक्ष राजीनामा।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट वितरणमुखी नभई उत्पादनमुखी भएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री पुनले बजेटले उत्पादन र रोजगारीका अवसर सृजना गर्ने बताउनुभयो। उहाँले 5 उद्देश्य 5 प्राथमिकता 5 रणनीति र त्यसका लागि 5 रूपान्तरणकारी योजना प्रस्तुत गरेर बजेट ल्याएका कारण बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको बताउनुभयो। अर्थमन्त्री पुनले विगतमा गरिएका आर्थिक सुधारका उपलब्धिलाई संस्थागत गर्ने र बदलिँदो विश्व अर्थव्यवस्थामा मुलुकको वस्तुगत आवश्यकताको दृष्टिकोण बजेटमा रहेको भन्दै बजेटका माध्यमबाट समन्वयात्मक भूमिका निर्वाह गरी लक्षित राजस्व संकलनमा सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो। अर्थमन्त्री पुनले नयाँ करका रूपमा हरित कर थालनी गरिएको जनाउनुहुँदै मुलुकले सौर्य र नवीकरणीय ऊर्जातर्फ ध्यान दिएको जानकारी गराउनुभयो। अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटको आकार महत्वाकांक्षी नभई सन्तुलित रहेको बताउनुभयो।
विगत वर्षमा गरिएका आर्थिक सुधारका उपलब्धिलाई संस्थागत गर्ने बदलिदो विश्व अर्थव्यवस्था र मुलुकको वस्तु र आवश्यकतालाई दृष्टिगत गरी उत्पादन र रोजगारीका अवसर सृजना गर्दै देशको अर्थतन्त्रलाई सबल र उत्थानशील बनाउने उद्देश्यको कार्य विषय स्पष्ट गरी आगामी आर्थिक वर्ष 2081-82 आर्थिक सुधारको वर्ष घोषणा गरिएको हो। यसका लागि विभिन्न 5 उद्देश्य 5 प्राथमिकता 5 रणनीति र 5 रूपान्तरणकारी क्षेत्र पहिचान गरी सोको कार्यान्वयनबाट बजेटले लिएको लक्ष्य हासिल हुने विश्वास लिएको छु। तीव्र आर्थिक विकासका सम्भावना भएका क्षेत्रहरू हामी 5 रूपान्तरणकारी क्षेत्र पहिचान गरेका छौँ। त्यसलाई अगाडि राखेर अरूलाई सहयोगी बनाएर हामी लान खोजेको निवर्तमान अर्थमन्त्रीले 1% भन्सार महसुल लगाउनु भएको थियो, त्यसमा अहिले 1.5 थप गरेर 2.5 गरिएको हो। यसमा चाहिँ कसैलाई काखा कसैलाई पाखा गरेको भन्दा पनि यो चाहिँ वस्तुगत छ।
अर्थमन्त्री पुनले बजेट कार्यान्वयन गर्न आवश्यक वित्तीय स्रोत परिचालन हुने गरी कार्ययोजना सहित स्रोत व्यवस्थापन गरिने स्पष्ट पार्नुभयो। आगामी आर्थिक वर्षको राजस्व परिचालन एवं अनुमानलाई अझ बढ़ी यथार्थपरक बनाउने प्रयास स्वरूप राजस्व अनुमान चालू आर्थिक वर्षभन्दा न्यून गरिएको जानकारी दिनुहुँदै अर्थमन्त्री पुनले कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिको प्रतिवेदन क्रमशः कार्यान्वयन गर्दै लगिने प्रतिबद्धता व्यक्त गर्नुभयो। करका दरलाई समसामयिक बनाउन सामान्य रूपमा परिमार्जन तथा थपघट गरिएको जानकारी दिनुहुँदै अर्थमन्त्री पुनले प्रशासनिक हिसाबले आयातमा मात्र मूल्य अभिवृद्धि कर लगाउन जटिल भएको बताउनुभयो। उहाँले आन्तरिक उत्पादनमा समेत मूल्य अभिवृद्धि कर लागेकाले आन्तरिक उत्पादनलाई संरक्षण दिन मूल्य अभिवृद्धि कर हटाई आयातमा अग्रिम आयकर लिने व्यवस्था गरिएको स्पष्ट पार्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष 2081-82 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको सामान्य छलफलमा केही सांसदहरूले पहिलेको तुलनामा यसपटकको बजेटले जनतामा आशा जगाउँदै नयाँपन ल्याएको बताउनुभयो भने केही सांसदहरूले बजेट बढ़ी महत्वाकांक्षी भएको भन्दै कार्यान्वयनमा चुनौती देखिएको टिप्पणी गर्नुभयो। सांसदहरूले बजेटको सीमा र नेपालको अर्थव्यवस्था अध्ययन हुनुपर्ने भन्दै अहिलेको बजेट स्रोत साधन अनुसार वस्तुनिष्ठ रहेको भन्दै प्राथमिकता उद्देश्य र आवश्यकता मूल्यांकन गरी बजेट आउनु सकारात्मक रहेको पनि बताउनुभयो। बजेटमा नीति कार्यक्रम र पूर्व बजेटमा उठेका विषय समेटेर प्रभावकारी बनाइनुपर्ने, सांसदहरूबाट आएका सुझाव पनि समेट्नुपर्नेमा सांसदहरूले जोड़ दिनुभयो। बजेट मार्फत ल्याइएका कार्यक्रमहरूमा समयमा नै कार्यविधि बनाई बजेट पुर्याएर कार्यान्वयनमा लैजान सक्नुपर्ने बताउनुभयो। बजेटमा कृषि, ऊर्जा, पर्यटन, प्रविधि र उद्यमशीलतालाई लिएर पाँच उद्देश्य, पाँच प्राथमिकता, पाँच रणनीति र त्यसका लागि पाँच रूपान्तरणकारी योजना प्रस्तुत हुनु महत्वपूर्ण रहेको भन्दै यसको कार्यान्वयनका लागि सांसदहरूले जोड़ दिनुभयो। बैठकमा अर्थ सम्बन्धी तीनवटा विधेयक प्रस्तुत भएको छ। अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक 2081, राष्ट्र ऋण उठाउने विधेयक 2081 र भन्सार महसूल विधेयक 2081 प्रस्तुत गर्नु भएको हो। बैठकमा तीनवटै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले गर्नुभएको विरोधको सूचनालाई सभाको बहुमतले अस्वीकृत गरेको थियो। यसै गरी प्रतिनिधि सभाको आजको बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले अभिलेख संरक्षण पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2081 पेश गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने विश्वास व्यक्त गर्नुभएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको 7 सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षदेखि एमबीबीएस तहमा अध्ययन अध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिका सहित प्रतिष्ठानका कामहरू अगाडि बढ़ाउन निर्देशन दिनुभयो। भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा र समग्र देशकै लागि दक्ष चिकित्सक उत्पादनमा प्रतिष्ठानले खेलेको भूमिका सबै प्रतिष्ठानका लागि समेत अनुकरणीय रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रतिष्ठानको विकास, विस्तार र उन्नयनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले अर्थतन्त्रमा विद्यमान दबाव र स्रोत विनियोजनमा देखिएको संकुचनका बीच पनि सरकारले प्रतिष्ठानको विकास र सेवा विस्तारमा प्राथमिकता दिएको उल्लेख गर्नुभयो। आजै नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको पार्टी प्रशिक्षणमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले प्रदेशका विकासमा महत्वपूर्ण फड्को मार्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट निर्माण भएको बताउनुभयो। उहाँले आर्थिक वर्ष 2081-82 बजेटले कृषिको रूपान्तरण, ऊर्जाको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवर्धन र उद्यमशीलता र औद्योगिक विकासलाई विशेष प्राथमिकतामा राखेको पनि जानकारी दिनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको छ। प्रधानमन्त्री प्रचण्डले चुनावी सफलताका निम्ति सामाजिक सञ्जाल ट्वीटर मार्फत मोदीलाई बधाई दिनुभएको हो। साथै प्रधानमन्त्री प्रचण्डले भारतीय जनताको उत्साहपूर्वक सहभागितामा विश्वकै ठूलो लोकतान्त्रिक अभ्यास सम्पन्न गरेकोमा आफू खुशी भएको उल्लेख गर्नुभएको छ। निर्वाचनमा भारतीय जनता पार्टी 240 र इण्डियन नेशनल कंग्रेसले 900 सीट, समाजवादीले 37 र तृणमूल कंग्रेसले 29 र डीएमकेले 22 सीट प्राप्त गरेका छन्। भाजपाले एक्लै बहुमत ल्याउन नसके पनि भाजपा नेतृत्वको गठबन्धन एनडीएले भने सुविधाजनक बहुमत हासिल गरेको छ। विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। दिवसका अवसरमा राष्ट्रपति भवनमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असर घटाएर भावी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपील गर्नुभयो। उहाँले विश्वव्यापी उष्णताको बढ़दो प्रभावबाट तीव्र रूपमा हिम श्रृंखला र हिमतालमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढ़ी पहिरोसँगै जीवनयापनका चुनौती थपिएको बताउनुभयो। विश्व वातावरण दिवसका अवसरमा राष्ट्रका लागि 2 घण्टा अभियानले आज भक्तपुरको कौशलटारमा आयोजना गरेको वृहत अरणीको राजमार्ग सफाई अभियान कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरण संरक्षणका लागि विशेष योजना र नीति आवश्यक रहेको बताउनुभयो। अध्यक्ष ओलीले वातावरणीय सफाईका लागि कर्मकाण्डी ढंगले गोष्ठी सेमिनार र वृक्षारोपण कार्यक्रम मात्र गरेर नहुने बताउनुभयो। वातावरण विभागले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा वन तथा वातावरण मन्त्री नवल किशोर शाह सुडीले जलवायु परिवर्तनले निम्ति आएका समस्या समाधान गर्दै भावी पुस्तालाई स्वच्छ वातावरण हस्ताक्षर गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो। जलवायु परिवर्तनले निम्ति आएको समस्याका कारण सुक्खा बढ़नुका साथै खानेपानीको संकट निम्तिन सक्ने भन्दै यस विषयमा समयमा नै सचेत भएर वातावरण संरक्षण अभियानमा एकजुट भएर भावी पुस्तालाई स्वच्छ वातावरण हस्ताक्षर गर्नुपर्ने मन्त्री सुडीले बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जलवायु परिवर्तन विश्व समुदायका लागि प्रमुख चुनौती बन्दै गएको बताउनु भएको छ। विश्व वातावरण दिवसका अवसरमा रेडियो नेपालले आज ललितपुरको भैंसेपाटी प्रसारण केन्द्र परिसरमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा संचार मन्त्री शर्माले नेपाल जस्ता विकासशील मुलुकहरूले जलवायु परिवर्तनको गहिरो असर भोग्नु परेको समेत उल्लेख गर्नुभयो। मन्त्री शर्माले वातावरण संरक्षणका लागि बोट बिरूवा रोप्ने प्रचलन नेपालमा स्थापित परम्पराका रूपमा विकास हुँदै गएको उल्लेख गर्नुहुँदै यसलाई आय आर्जनसँग जोड्न सके नागरिकको जीवनस्तर उकास्न समेत सहयोग पुग्ने बताउनुभयो। कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले भैंसेपाटीमा रहेको रेडियो नेपालको प्रसारण केन्द्र परिसरमा रहेको करिब 85 रोपनी क्षेत्रफलमा विभिन्न जातका फलफूलका बिरूवा रोपेर आय आर्जन समेत गर्ने योजनाका साथ वृक्षारोपण गरिएको बताउनुभयो। कार्यकारी निर्देशक केसीले रेडियो नेपालका अन्य स्थानमा रहेका जग्गामा समेत फलफूलका बिरूवाहरू लगाई वातावरणको संरक्षणका साथसाथै आय आर्जन समेत गर्ने लक्ष्य रहेको बताउनुभयो। रेडियो नेपालले भैंसेपाटीमा विभिन्न जातका 500 फलफूलका बिरूवा लगाउने कार्यकारी निर्देशक केसीले जानकारी दिनुभयो। विश्व वातावरण दिवसका अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको भण्डारखाल बगैंचामा विभिन्न जातका 1500 बिरूवा रोपिएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले यस वर्ष मनसून शुरू हुनु अघि नै सरकारले विपद न्यूनीकरणको पूर्व तयारी गरिरहेको जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा संसदमा उठेका विभिन्न विषयमा जवाफ दिनुहुँदै गृहमन्त्री लामिछानेले मनसून पूर्व कार्य तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरी सम्बन्ध निकायलाई कार्यान्वयनका लागि निर्देशन दिने गरी तयारी गरिरहेको जानकारी गराउनुभयो। यस वर्ष विपदमा 18 लाख भन्दा बढ़ी नागरिक र करिब 4,12,000 घरधुरी कुनै न कुनै रूपमा प्रभावित हुन सक्ने अनुमान गरिएको छ। गृहमन्त्री लामिछानेले विपदसँग सीधा सरोकार राख्ने 18 मन्त्रालय 7 प्रदेश 77 जिल्ला र 753 पालिकाहरू आफ्नो भूमिकामा जिम्मेवार बन्ने गरी काम गर्न अघि बढ़ाइएको बैठकमा जानकारी गराउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष सरदर भन्दा बढ़ी वर्षा हुने सम्भावना रहेको भन्दै विपद प्रति कार्यका लागि विभिन्न योजना बनाएको जनाएको छ। सिंहदरबारमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सरकारले मनसून जन्य विपदको प्रति कार्यका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको, खोज उद्धार र राहतका लागि विभिन्न संघ संस्था तथा निजी क्षेत्रसँग समन्वय गरिरहेको, भूकम्पले फाटेका ढाँचा पूर्ण निर्देशन दिइएको, डुवानीका साधनहरू तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सीप मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत र नियमित गर्न सरकारले आवश्यक एकीकृत ढाँचा निर्माण गर्ने बताउनु भएको छ। काठमाडौँ महानगरपालिकाले गत वैशाख 19 गतेदेखि शुरू गरेको सीप मेलाको नीति सम्वाद कार्यक्रममा भण्डारीले मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सरकार तयार रहेको बताउनुभयो। काठमाडौँ महानगरपालिकाले गत वैशाख 19 गतेदेखि शुरू गरेको सीप मेला 2081 यही जेठ 20 गते सकिएको छ। कामपाको गौरव योजना अन्तर्गत रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृद्धि अन्तर्गत सीप मेला शुरू गरिएको हो। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले हराएका बाल बालिकाको खोज तलाश मेवारिसे फेला परेका बाल बालिकाको उद्धार संरक्षण र व्यवस्थापनका लागि बाल बालिका खोज तलाश सेवा 104 को प्रभावकारिता वृद्धि गर्नु आवश्यक रहेको बताउनु भएको छ। राष्ट्रिय बाल अधिकार परिषद नेपालको आयोजनामा इटहरीमा आज भएको कार्यक्रममा मन्त्री चौधरीले नेपाल सरकारले राष्ट्रिय बाल बालिका नीति 2080 स्वीकृत गरी कार्यान्वयन गरेको बताउनुभयो। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सांसदहरूले मुलुकमा भ्रष्टाचार बढ़दै गएको सन्दर्भमा राष्ट्रिय सतर्कता केन्द्रले सक्रियता बढ़ाउनुपर्ने, अख्तियार दुरूपयोग अनुसन्धान आयोगसँग समन्वय गरेर काम गर्नुपर्ने र भ्रष्टाचार अन्त्य गर्ने गरी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। भ्रष्टाचार कम गर्न सतर्कता केन्द्रलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत नराखी स्वतन्त्र निकायका रूपमा राखिनुपर्ने भन्दै सांसदहरूले सतर्कता केन्द्रलाई बजेट वृद्धि गर्नुपर्ने र भ्रष्टाचार अपराध हो भन्ने विषय विद्यालय तहको पाठ्यक्रममा नै समावेश गरिनुपर्ने विचार व्यक्त गर्नुभयो। लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यार्का लामाले बजेट अभावका कारण लुम्बिनी गुरू योजना अनुसारका काम समयमा नै नसकिएको बताउनु भएको छ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा कोषका उपाध्यक्ष लामाले कोषमा भएका काम कार्यवाही प्रमुख सवाल समस्या र भावी योजना प्रस्तुत गर्दै बजेट अभावले लुम्बिनी गुरू योजनाको लक्ष्य पूरा हुन नसकेको बताउनुभयो। बैठकमा सांसदहरूले लुम्बिनी विश्वविद्यालयको सञ्चालन कोषको विकास योजना र सरकारले गर्नुपर्ने कामसँगै समितिसँग कोषको अपेक्षा लगायतका विषयमा धारणा राख्नु भएको थियो। लोकसेवा आयोगले आयोगको वार्षिकोत्सव तथा स्थापना दिवस आगामी असार 1 गते विविध कार्यक्रम गरी मनाउने भएको छ। आयोगमा आज सरोकारवाला सरकारी निकायहरूबीच भएको छलफलमा आयोगका सदस्य वीरबहादुर राईले स्वदेशमै प्रतिभाको कदर गरी प्रतिभा पलायन हुनबाट रोक्नु नितान्त आवश्यक भएको बताउनुभयो। आयोगका सदस्य राईले वार्षिकोत्सवका अवसरमा विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने र त्यसबाट स्वदेशमै रहेर पनि कड़ा मिहिनेत गर्दा हरेक क्षेत्रमा सफल हुन सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने गरी कार्यक्रमहरू तय गरिएको बताउनुभयो। कार्यक्रममा लोकसेवा आयोगका सचिव राजकुमार श्रेष्ठले निर्भीक र निष्पक्ष रूपमा राष्ट्रको सेवा गर्ने अवसरको उपयोग सरोकारवाला सबैले गर्नुपर्ने आयोगको सोच रहेको बताउनुभयो। वार्षिकोत्सवका फोकल पर्सन उपसचिव एक नारायण शर्माले रेडियो नेपाल र नेपाल टेलिभिजनबाट परिसंवाद र अन्तर्सम्वाद कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने र गोर्खापत्रमा आयोगको क्रियाकलापहरू समेटिएको जानकारीमूलक सामग्री प्रकाशन गरिने जानकारी दिनुभयो। छलफलमा रेडियो नेपाल, नेपाल टेलिभिजन, गोर्खापत्र संस्थान, राष्ट्र विज्ञापन बोर्ड, सूचना तथा प्रसारण विभागका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। दार्चुलाबाट धनगढ़ीतर्फ गइरहेको यात्रुवाहक जीप डोटीको जोरायल गाउँपालिका एक खडिनामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अन्य 7 जना घाइते भएका छन्। दुर्घटनामा दार्चुलाको लेखम गाउँपालिका 4 पैतोलीकी 40 वर्षीय धौलीदेवी धामीको घटनास्थलमै र सोही ओडाकी 3 वर्षीय बालिका रितिका पार्कीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। जीपमा चालक सहित 9 जना सवार थिए। कैलालीको लम्की टीकापुर खकरौला सड़क खण्डको स्तरोन्नति गर्ने काममा ढिलाइ हुँदा स्थानीय शास्ती बिहोर्न बाध्य भएका छन्। 30 महिनामा सकिसक्नुपर्ने स्तरोन्नतिको काम 48 महिना पुग्दा पनि पूरा हुन सकेको छैन। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
कैलालीको लम्की टीकापुर खकरौला सड़क खण्डको स्तर उन्नति गर्ने काममा ढिलाइ भएको छ। 30 महिनामा सक्ने गरी ठेक्का सकारेका निर्माण कम्पनीले 48 महिना पुग्दा पनि काम सकेका छैनन्। 29.7 किलोमिटर सड़कलाई 3 खण्डमा विभाजन गरी 2077 सालको जेठ महिनाबाट स्तर उन्नतिको काम शुरू गरिएको थियो, तर अहिले 2081 सालको जेठ महिनाको आधा सकिँदा पनि दोस्रो र तेस्रो खण्डको काम सकिएको छैन। पहिलो खण्ड 8 किलोमिटर सड़क स्तर उन्नतिको काम भने गत वर्ष नै सकिएको छ। दोस्रो खण्डले 10 किलोमिटर मध्ये अहिलेसम्म करिब 4.25 किलोमिटर दुई लेन सड़क कालोपत्रे गरेको छ भने बाँकी गरेको छैन। तेस्रो खण्डले भने कालोपत्रेको काम नै शुरू गरेको छैन। उनीहरूको काम गराए अनुसार चालू आर्थिक वर्षमा पनि सड़क कालोपत्रेको काम सकिने सम्भावना देखिएको छैन। हुलागी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढ़ीका सूचना अधिकारी इन्जिनियर पर्खबहादुर कडायतका अनुसार दोस्रो खण्डले चालू आर्थिक वर्षमा 6 किलोमिटर र तेस्रो खण्डले 3 किलोमिटरसम्म सड़क कालोपत्रे गर्ने लक्ष्य रहेको र काम भने सकिने सम्भावना छैन।
सड़कको तीनवटा प्याकेज मध्ये एउटा प्याकेज त सम्पन्न भइसकेको अघिल्लो वर्ष नै, दुईटा प्याकेज मध्ये अहिले दोस्रो प्याकेजको पिचको काम, बेसहरूको काम र नालीको काम पनि भइरहेछ। अनि दोस्रो प्याकेजको यसपालिको लक्ष्य भनेको लगभग 5-6 किलोमिटरसम्म चाहिँ कालोपत्रे गर्ने भन्ने लक्ष्य छ। अहिले अब 3 किलोमिटरमा लगभग पिच भइरहेछ। तेस्रो प्याकेजको चाहिँ यसपालि 2-3 किलोमिटरसम्म चाहिँ कालोपत्रे गर्ने लक्ष्य छ। अब यसपालि काम चाहिँ यो आर्थिक वर्षमा सम्पन्न हुने अवस्था देखिँदैन।
यसरी समयमै सड़क कालोपत्रेको काम नसकिँदा मानिसहरूलाई आवत जावत गर्न भने समस्या भइरहेको छ। तोरैयापुरकी कविता चौधरी।
डेली आउँदा जाँदा अप्ठ्यारो नै हुन्छ, साइकल चलाउँदाखेरि छिटो छिटो बनाइदिनु पर्यो।
एकातिर मानिसलाई आवत जावत गर्न समस्या भइरहेको छ भने अर्कोतिर सड़कको गुणस्तरका विषयमा पनि नागरिकहरूले गुनासो गरेका छन्। 4 लेन सड़कको बीचमा बनाएको मेडियनमा माटो भरिनु पर्नेमा ग्राबेल भरिएको भन्दै नागरिकहरूको गुनासो छ। उनीहरूले त्यो ग्राबेल फेर्न समेत सुझाव दिएका छन्। नागरिक समाज टिकापुरका संयोजक भीमराम छपाई।
बजार क्षेत्रमा अघिल्लो चोटि यो बीचमा ग्रिनरीको लागि राखिएको स्पेस थियो, त्यसमा राखिएको माटो त्यति गतिलो भएन, अहिलेसम्म हरियाली भेट्न पनि पाइया छैन र त्यही दोहोरिँदै छ। अहिले जानकीको सिमानादेखि जबरा पुलसम्म आउने क्रममा पनि बीचमा राखिएको माटो।
उता दोस्रो खण्डका साइड इन्जिनियर रमेश पन्त भने मेडियनमा माटो नै भरिएको तर केही स्थानमा ग्राबेल परेको भए त्यसलाई परिवर्तन गर्न लगाउने बताउनुहुन्छ।
धेरै जस्तो ठाउँमा माटो नै हाल्दैछ, कतै त्यो काम गर्दाखेरि बाँकी रहेको शान्तिमा त्यो ग्राबेलहरू भएछ भने म त्यो करेक्सन गराइदिन्छु।
सड़क निर्माणका लागि हुलाकी राजमार्ग निर्देशनालयसँग दोस्रो खण्ड 10 किलोमिटर निर्माणका लागि एपेक्स खड्का कृष्ण जेबीले 2077 जेठ 26 गते 40,99,00,000 र बाँकी तेस्रो खण्डको लागि रायमाझी गल्बा जगदम्बा जेबी काठमाडौँले 2077 साल असार 14 गते 33,20,00,000 ठेक्का सम्झौता गरी काम शुरू गरेको थियो। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
अब अन्तर्राष्ट्रिय समाचार। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ सरकार गठनका लागि राष्ट्रपति द्रौपदी मुर्मु समक्ष राजीनामा पेश गर्नु भएको छ। प्रधानमन्त्री मोदीले नयाँ सरकार गठनका लागि राष्ट्रपति मुर्मुलाई मन्त्री परिषद सदस्य सहित सरकार प्रमुखका रूपमा आफ्नो पदबाट राजीनामा पेश गर्नु भएको हो। राष्ट्रपतिले प्रधानमन्त्री मोदीको राजीनामा स्वीकार गर्दै मोदीको मन्त्री परिषदलाई नयाँ सरकारले पदभार ग्रहण नगरेसम्म पुरानै जिम्मेवारी जारी राख्न निर्देशन दिनुभएको छ। निर्वाचन परिणाम आइसकेकाले सरकारको सिफारिशमा राष्ट्रपति मुर्मुले 17 लोकसभा भंग गर्नु भएको छ। राजधानी दिल्लीमा आज बसेको भारतको संघीय सरकारको मन्त्री परिषद बैठकले लोकसभा निर्वाचनको परिणाम आएसँगै राष्ट्रपतिलाई राजीनामा पेश गरी नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरेपछि प्रधानमन्त्रीले राजीनामा दिनुभएको हो। तेलुगु देशम पार्टी र जनता दल युनाइटेडको समर्थनमा भारतीय जनता पार्टी भाजपाको नेतृत्वमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीएले सरकार गठनको तयारी गरेको छ। 543 लोकसभा निर्वाचन मध्ये 542 परिणाम घोषणा भएको छ, जसमा भाजपाले 240 तथा कंग्रेसले 900 सीट जितेको छ। अब आर्थिक समाचार।
सरकारले सम्पत्ति शुद्धिकरण, निवारण, मनी लन्ड्रिङ सम्बन्धी स्थितिको सुधार गर्ने उद्देश्यका साथ पञ्चवर्षीय रणनीति तयार पारेको छ। अर्थमन्त्री अध्यक्ष रहने सम्पत्ति शुद्धिकरण निर्देशक समितिको पहिलो बैठकले बुधबार रणनीतिको मस्यौदा परिमार्जन गर्दै पारित गरेको छ। मस्यौदा मन्त्री परिषदले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ। चालू आर्थिक वर्ष 2081-82 कार्यान्वयनमा ल्याउन लागि उक्त रणनीतिको नाम सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना रहेको छ। रणनीतिले मुलुकको वित्तीय प्रणाली र समग्र अर्थतन्त्रलाई वित्तीय अपराधको जोखिमबाट संरक्षण गरी स्थायित्व प्रदान गर्ने विषयलाई मुख्य रूपमा जोड़ दिएको अर्थ मन्त्रालयका सहसचिव एवं आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख महेश आचार्यले जानकारी दिनुभयो। रणनीतिमा भ्रष्टाचार, राजस्व छली, हुण्डी र क्रिप्टो करेन्सीको कारोबार जस्ता वित्तीय अपराध न्यूनीकरणलाई जोड़ दिइएको छ। यस्तै लागू औषध, ओसार पसार, संगठित अपराध, आपराधिक लाभ, आन्तरिक आतंकवाद, ठगी चोरी, नक्कली मुद्राको कारोबार, कालो बजारी तथा तस्करी, कृत्य लगायतका अपराध नियन्त्रण जस्ता विषय पनि रणनीतिमा समावेश गरिएको छ। एफटीएफ र एपीजीको सुझावका आधारमा नेपालले संसदबाट सम्पत्ति शुद्धिकरण निवारण ऐन संशोधन गरी पारित गरेको छ। नेपाली कंग्रेसका सांसद गगन कुमार थापाले आगामी आर्थिक वर्ष 2081-82 लागि प्रस्तुत बजेट वक्तव्यमा आर्थिक वृद्धि दर 6% हुने प्रक्षेपण गरिएकोमा त्यसको आधार नभएको बताउनु भएको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा नेपाली कंग्रेसका महामन्त्री समेत रहनुभएका सांसद थापाले 6% आर्थिक वृद्धि हुने आधार के हो भन्दै प्रश्न गर्नुभयो। पूर्वाधार विकासमा आवश्यक लगानी हुन नसक्दा विकासका आयोजना नै अधुरा रहेको उल्लेख गर्नुहुँदै सांसद थापाले खर्चको गुणस्तर र पूर्वाधार निर्माणपछि गुणस्तरीय पक्षलाई ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
विभागीय डर्बी भिरन्तमा नेपाल पुलिस क्लबले 8 प्रधानमन्त्री एनभीएम भलिबल लीग अन्तर्गत पुरूषतर्फ त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ। पुलिसले आर्मीमाथि 3-1 सेटमा जित दर्ता गरेको हो। पहिलो सेट गुमाएको पुलिसले त्यसपछिको 3 सेटमा जित निकाल्यो। यस जितसँगै पुलिसले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ। पुलिसको 5 खेलमा 14 अङ्क पुगेको छ। पहिलो हार बिहोरीको आर्मीको 12 अङ्क छ। पुरूषतर्फको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई 3-1 सेटमा पराजित गर्दै लीगमा पहिलो जित दर्ता गरेको छ। पहिलो सेट गुमाएको सुदूरपश्चिमले त्यसपछिको 3 सेटमा जित निकाल्यो। कोशीको भने यो लगातार 5 हार हो। कोशीले पनि आर्मी हेल नेपाल गण्डकी र पुलिससँगै हार बिहोरेको थियो। महिलातर्फ कर्णाली प्रदेशलाई 3-0 सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले फाइनलमा स्थान बनाएको छ। पुलिस अपराजित रहँदै फाइनलमा पुगेको हो। लगातार चौथो जितसँगै शीर्ष स्थानमा उक्लिएको पुलिसको 11 अङ्क पुगेको छ। एक खेल कम खेलेको एभरेस्ट भलिबल क्लबको 9 अङ्क छ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय। अब मौसम। आगामी 24 घण्टामा देशका पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रहित थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी आर्थिक वर्षको बजेटले उत्पादन र रोजगारीका अवसर सृजना गर्ने अर्थमन्त्री वर्षमान पुनको भनाई। विश्व वातावरण दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। जलवायु परिवर्तनको असर घटाएर भावी पुस्ताको भविष्य सुनिश्चित गर्न विश्व समुदायलाई राष्ट्रपति रामचन्द्र पौडेलको अपील। सरकारद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी पञ्चवर्षीय रणनीति तय। र भारतमा नयाँ सरकार गठनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राष्ट्रपति समक्ष राजीनामा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।